أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي زدني علما. بسم الله الرحمن الرحيم. Purification of the heart, متحارة القلوب. درس نمبر 19, سیشن 19. اور آج کا سیشن کافی دنوں کی محنت کے بعد میں نے کمپوز کیا ہے. پچھلے دو دن سے میں اسپیشل رمضان لیسنز آپ کو بھیج رہی ہوں. دراصل وہ اس درس کی تیاری کے لیے تھے, کیونکہ کتاب میں جس آرڈر میں آ رہے ہیں دلوں کی بیماریاں, اس میں اس سے پہلے صرف ایک اور بیماری ہے, لیکن وہ میں نے یہاں بھی نہیں ڈالی. ایک بیماری میں نے سکپ کی ہے, اور آج ہم دل کی جس بیماری کا ذکر کریں گے اس کو امام مولود نے سب سے زیادہ ڈیٹیل دی ہے, اور اس میں سات, اس بیماری کو اس نظم کے سات بندوں میں بیان کیا گیا ہے. بند نمبر 130 سے لے کے 137 تک صرف اس ایک بیماری کا ذکر ہے, اور یہ ایسی بیماری ہے جس میں ہم سب مبتلا ہیں, اور وہ ہے غصہ. تو امید ہے آپ سمجھ گئے ہوں گے کہ میں دو تین دن سے چپ کر کے بیٹھی ہوئی تھی اور پیوریفیکیشن کے لیسنز نہیں بھیج رہی تھی, کیونکہ ایک تو اس کی تیاری میں بہت ٹائم لگا ہے, اور پھر مجھے یہ محسوس ہوا کہ غصہ ایک ایسی بیماری ہے جس میں ہم سب اچھی طرح مبتلا ہیں. تو غصہ پڑھنے سے پہلے ہم لوگ ایک تو صبر ڈیٹیل میں پڑھ لیں, پھر رمضان کی مد میں صبر کی امپورٹنس کیا ہے, اصل میں صبر کیا چیز ہے اور کتنا اسے کنٹرول کرنا چاہیے, اور پھر اس کے بعد قرآن فہمی بھی اس کے لیے بہت ضروری ہے. کیونکہ غصے کا اگر کوئی ایک شافی علاج بھی مجھے سمجھ آتا ہے وہ یہ ہے کہ انسان کو اللہ تعالیٰ کا کلام اور رسول صلی اللہ علیہ وسلم کی سنت صحیح طرح سمجھ آتی ہو. تو یہ ایک بڑی تفصیلی انالیسس ہے غصے کی, جو امام مولود نے, تو میں نے آپ کو بتایا کہ سات بندوں میں کی ہے, لیکن اس کے بعد جو شیخ حمزہ یوسف ہیں جنہوں نے ٹرانسلیشن کی ہے اس نظم کی, انہوں نے بہت ڈیٹیل دی ہے اس کی, اور میں اس لیکچر کے ساتھ, سیشن کے ساتھ آپ کو اپنے نوٹس کی تصویریں بھی بھیجوں گی, کیونکہ بہت سی چیزیں ایسی ہیں جو جب میں بنا رہی تھی اور ڈرا کر رہی تھی تو اس وقت مجھے سمجھ آئی ہیں. تو شروع کرتے ہیں. امام مولود نے غصے کو ایک بپھرے ہوئے سمندر سے تشبیہ دی ہے, ایک ایسے سمندر سے اور ایک ایسے یا دریا سے جو جوش سے ابل رہا ہے اور اس میں بڑی بڑی لہریں اٹھ رہی ہیں, اور وہ لہریں جو ہیں وہ اس کے کناروں سے آ کے زور زور سے ٹکرا رہی ہیں اور جھاگ اڑا رہی ہیں. تو ایک سین آپ نے ذہن میں رکھنا ہے کہ جو امام مولود نے جس غصے کا ذکر کیا ہے وہ انسان کے جذبات سے اس طرح کھیلتا ہے, اور انہوں نے یہ کہا ہے کہ یہ جو بپھرا ہوا سمندر ہے اور یہ جوش میں جو لہریں اٹھ رہی ہیں, یہ تمام دل کی بیماریوں کا سر چشمہ ہے. اس سمندر میں سے اور اس یہ جوار بھاٹا جو ہے زور زور سے لہریں اٹھ رہی ہیں, آپ سوچیں کہ وہ جو ہے دراصل ایک ایسا سرچشمہ ہے جس میں سے دل کی ساری بیماریاں پیدا ہوتی ہیں. کیونکہ دل کی بیماریوں کا علاج جب ہم شروع کرتے ہیں تو بالکل شروع میں جو ہم نے سب سے پہلے کیا پڑھا تھا کہ ادب پیدا کرنا ہے دل میں, اللہ کا ادب اور اللہ کی مخلوق کا ادب. جب تک خالق اور مخلوق کا ادب دل میں نہیں آئے گا تب تک دل میں عاجزی نہیں آئے گی, ذل نہیں آئے گا, اور جب تک عاجزی اور ذل نہیں آئے گا اس دل میں تقویٰ اپنا گھر نہیں بنا سکتا. تو یہ تو بات سمجھ لی ہے, اور پھر یہ ہے کہ امام مولود ہی اس سے آگے کہتے ہیں کہ جیسے غصے کا سمندر جو ہے وہ کوئی حد نہیں پہچانتا, اسی طرح اس کا بیان لکھنا جو ہے اور اس کو بیان کرنا بھی بے حد ہے. یعنی وہ بہت ایک لینتھی پروسیس ہے. سب سے پہلے تو اس کو سمجھنا, مجھے خود اتنی ساری باتیں, نئی باتیں میں نے پڑھی ہیں اور سیکھی ہیں. تو انہوں نے شروع میں یہ لکھ دیا ہے کہ اس سے پہلے کہ پورا غصہ سمجھے قاری اور وہ نظم پڑھے اور اس کو سمجھ آئے, تو غصے کا علاج جو ہے انہوں نے بتایا ہے کہ غصے سمجھنے سے پہلے ہی یہ فیصلہ کر لیں کہ اس کا علاج جو ہے وہ عاجزی اور صبر ہے. और आजजी और सब्र जो है वो तब तक गुस्से में एक इंसान नहीं अडॉप्ट कर सकता जब तक उसे ये ना मालूम हो कि इनकी कितनी बड़ी फजीलतें हैं। और सब्र करने वाले को अल्लाह ने अपनी माइयत दी है, कुरान में 3 जगह पर है इन्नल्लाह मअस्साबिरीन, तो यानी और किसी के लिए अल्लाह ने ये नहीं कहा कि मैं तो इनके साथ हूँ, माल मोहसिनीन कहा है, और वो भी एहसान भी जाहिर है, किसी को माफ किए बगैर और सब्र के बगैर एहसान का दर्जा नहीं हासिल किया जा सकता। गुस्से का मेन माखज जो है वो तकब्बुर है कि इंसान जब अपने आप को लोगों से बेहतर समझना शुरू कर देता है तो उसको लोगों की छोटी छोटी बातें और छोटी छोटी बेकायदगियां बुरी लगनी शुरू हो जाती हैं और फिर वो लोगों के ऊपर अपना जोश और अपना गजब दिखाता है। और गुस्से का शाफी इलाज जो मैंने शुरू में ही आपको बताया कि वो आजजी है, और दूसरी बात जो इमाम मौलूद बताते हैं कि दिल के गुस्से को कैसे सही करना है जब दिल गजब में आ जाए, तो वो ये है कि दिल को ये समझाना है कि सब कुछ जो कुछ है इंसान की तकदीर, अच्छा बुरा, जो लोग कह रहे हैं, जो लोग कर रहे हैं, वो अल्लाह की तरफ से है, अल्लाह मुख्तार कुल है और इंसान के इख्तियार में कोई भी बात नहीं है। और जब ये बात दिल में आ जाए कि अल्लाह का इख्तियार कुल है, मुकम्मल है, तो फिर दिल का गुस्सा कम होने में कोई ज्यादा वक्त नहीं लगता। इमाम मौलूद अपनी नज़म में गुस्से को गजब के नाम से लिखते हैं। तो और गजब का लफ्ज अभी मैं आपको खोल के आपके लिए बयान करूंगी कि ये गजब का लफ्ज कितना डीप है और इसमें क्या कुछ छुपा हुआ है, लेकिन इससे पहले एक गजब के बारे में हदीस पढ़ लेते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम से किसी ने पूछा कि या रसूल अल्लाह, अल्लाह की तरफ से मुझे सबसे बुरी कौन सी चीज मिल सकती है। जरा बड़ा एक कॉम्प्लिकेटेड सा सवाल है कि अल्लाह की तरफ से क्या बुरी चीज मिलती है, लेकिन उन पूछने वालों ने पूछा कि अल्लाह की तरफ से सबसे बुरी क्या चीज है, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह की तरफ से जो सबसे बुरी चीज तुझे मिल सकती है वो अल्लाह का गजब है। अब इससे ये समझ आता है कि अल्लाह का गजब यकीनन अल्लाह की नाराजगी का इजहार है। तो उस शख्स ने आगे पूछा कि या रसूल अल्लाह, हम अल्लाह के गजब से कैसे बचें, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तू गुस्सा करना छोड़ दे, यानी जब तू गजब करना छोड़ देगा तो अल्लाह का गजब फिर तुझ पर नहीं होगा, क्योंकि अल्लाह मखलूक के साथ अदल और बराबरी का मामला करता है। जब अल्लाह की मखलूक पर बेजा गुस्सा किया जाता है तो वो गुस्सा करने वाला जो है वो अल्लाह के गुस्से का और अल्लाह के गजब का हकदार बन जाता है। अब मैं आपको मुख्तसरन गजब की एक शरह करके बताती हूँ। गजब खुद ही एक रूट है अरबी की जो गैन, ज़वाल, ज़वाद और बा से बनी हुई है, गजबा, और ये एक सिफत है। गजबा जो जिसका मतलब गुस्सा है या फिर जोश मारना। अब इसमें 3 हरूफ हैं, गैन, ज़वाद और बा। गैन से जितने अल्फाज अरबी में शुरू होते हैं उनमें सख्ती का मादा है, यानी कि सुभान अल्लाह ये ज़बान ऐसी है कि इसमें हर हर्फ का अपना एक कैरेक्टर है। और गैन जो है उससे मल्टीपल रूट्स शुरू होती हैं और अक्सर जो है उसमें वो सख्ती के मतलब में आती है। मसलन गज़ना एक रूट है गैन ज़वाल नून, जिसका मतलब है मोड़ना और निचोड़ना, किसी चीज़ को सख्ती से मोड़ना और इतना मोड़ना कि उसमें एक शकन पैदा हो जाए। फिर गैन ज़वाल या गज़िया, ये एक दरख्त है जिसके खाने से ऊंट के पेट में दर्द शुरू हो जाता है। फिर जैसे हम गद्दे बसर कहते हैं कि अब आंखें झुका लेना या नज़र झुकाना या किसी चीज़ को ना देखना, तो गैन ज़वाल द्वाल की जो रूट है वो है सख्त बंद करना या आंख फेर लेना। इसी तरह गम खुद ही एक रूट है, गैन मीम मीम, और गम का मतलब हम सबको पता है। फिर गैन त्वा त्वा, उसका मतलब भी सख्त निचोड़ना है किसी चीज़ को। फिर है गैन लाम लाम, जिसका मतलब है कीना। फिर जैसे हम गतर कहते हैं गतरस, गैन त्वा रासीन, इसका मतलब है तकब्बुर या खुद पसंद होना। तो गैन से देखें जितने अल्फाज शुरू हो रहे हैं उनमें एक सख्ती का मादा है और गजब इसीलिए गैन से शुरू हो रहा है। फिर दरमियान का जो हर्फ है वो है ज़वाद। अब जिन अरबी रूट्स के बीच में द्वाद आता है उनमें एक तंगी का और दबने का और एक घुटने की फीलिंग है उन उन रूट्स में, जैसे है काफ द्वाद काफ स्वाद काफ द्वाद द्वाद, जिसका मतलब है दम घुटना। फिर काफ है कैंची वाला काफ द्वाद द्वाद, जिसका मतलब है दीवार को जोर से गिराना। फिर है जैसे कदीब, ये है एक बगैर सुधाई हुई ऊंटनी जिसका जहां दिल चाहता है वो भाग जाती है। फिर है काफ द्वाल मीम, देखें दरमियान में द्वाल द्वाद आ रहा है, यही मैं आपको समझाने की कोशिश कर रही हूँ कि ये रूट्स जो हैं इनमें हरूफ के भी अपने मतलब हैं, और जैसे गजब के बीच में द्वाद है तो इसी तरह कदम के कदम के बीच में भी द्वाद है, इसका मतलब है दांत से काटना। ठीक है, फिर हा द्वाद बा, बिल्कुल ये गजब के वजन पे है, गैन द्वाल बा गजब है और हा द्वाद बा इसका मतलब हदबा, इसका मतलब है ईंधन डालना है, किसी चीज में ईंधन डालना और उसको भड़काना। फिर रूट जो है गजब की ये बे पे खत्म हो रही है, बा बा पे अक्सर रूट्स जो खत्म होती हैं वो भी सख्ती के मानों में आती हैं, जैसे हरबा जंग को कहते हैं, या अजबा आयन ज़वाद बा इसका मतलब है काट देना, या रजबा राज़वाद बा जिसका मतलब है जोर से बारिश होना। तो ये तो रूट है गजब की जो मैंने आपको समझाई। फिर एक आदमी ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि मुझे कोई मशवरा दें, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया गुस्सा करना छोड़ दे। उस आदमी ने तीन मर्तबा पूछा और आपने तीन मर्तबा यही फरमाया कि गुस्सा करना छोड़ दे, यानी ये बेहतरीन मशवरा था जो किसी को छोटा सा और एक जामे तरीन मशवरा है जो उन्होंने उस आदमी को दिया। अब यहाँ ये याद रखना चाहिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खुद भी गुस्सा होते थे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम का गुस्सा हमेशा अल्लाह के लिए होता था, और अल्लाह ताला की नाफरमानी जहाँ पर लोग करते थे तो आपको उस पर गजब आता था और गुस्सा आता था। उस्तादों ने एक बहुत पते की बात की है और उन्होंने कहा है कि गुस्सा जो है ये एक बगैर सधाया हुआ शिकारी कुत्ता है, और शिकारी कुत्ता जब सधाया हुआ नहीं होता तो वो जब जंगल में दौड़ के दूर जाता है तो कभी भी शिकार लेकर वापस नहीं आता, उसको अपनी डायरेक्शन नहीं पता होती और वो किसी का भी कहीं पे कुछ नुकसान कर सकता है। अब मुसलमान उलमा ने किरदार की चार जरूरी खूबियां बयान की हैं। ये गुस्से को समझने के लिए इतना जरूरी है कि काफी डिटेल बैकग्राउंड दिया है यहाँ पे अपने जो है हमारे शेख हमजा यूसुफ, उन्होंने कहा है कि इमाम अल गजाली, इमाम फखरुद्दीन अल राजी और इमाम रागिब अल अस्फहानी, तीनों ये जो हैं यानी टॉप के उलमा हैं, उन्होंने किरदार की चार खूबियां बयान की हैं, और सब ने अपनी अपनी बड़ी किताबों में और अपने ज़माने में यही चार खूबियां बयान की हैं। पहली जो खूबी है, पहली जो कुव्वत है वो है कुव्वतुल इल्म, यानी कि द कैपेसिटी टू लर्न, द कैपेसिटी टू गेन न्यू नॉलेज। दूसरी कुव्वत है कुव्वतुल गज़ब, जिसका जो है बेसिकली जज्बात और गुस्से के बारे में। तीसरी है कुव्वतुल शहवा, जो इंसान की शहवत और उसकी एपेटाइट्स के बारे में है। और चौथी है कुव्वतुल अदल, जो अदल है वो बैलेंस करने के बारे में है। अब जो वेस्टर्न फिलॉसफी है, यूरोपियन जो स्कॉलर्स हैं उन्होंने भी कार्डिनल वर्चूज ऑफ कैरेक्टर जो डिस्क्राइब की हैं वो यही चार हैं, जो कि रैशनल सोल है, कुव्वतुल इल्म है, इरास्किबल सोल है जो कुव्वतुल गज़ब है, फिर कंज्यूमिंग सोल है जो कुव्वतुल शहवा है, और बैलेंसिंग एंड हार्मोनाइजिंग सोल है जो कुव्वतुल अदल है। तो मुसलमान इन चार खूबियों को उम्महातुल फजाइल कहते हैं, यानी इन चार खूबियों का एक इंसान में मोमिन में होना और सही बैलेंस में मौजूद होना बहुत ज़रूरी है उसके किरदार को मुकम्मल करने के लिए। इनको हम हिकमत जो है कुव्वतुल इल्म जो है उसको हिकमत कहते हैं, कुव्वतुल गज़ब जो है उसको हम शुजात कहते हैं, बहादुरी कहते हैं, कुव्वत शहवा जो है उसको हम इफ़त कहते हैं और इस्मत कहते हैं, और कुव्वतुल अदल जो है वो अदल है। तो इमाम हमजा यूसुफ ने एक बड़ी जबरदस्त और खूबसूरत एक तशबीह यहाँ बयान की है और उन्होंने कहा है कि दानाई या विजडम जो है, जिस विजडम बहुत ही एक बड़ी क्वालिटी है, वो इन चार खूबियों के बैलेंस होने का नतीजा है। और इस्लाम के जो चार हमारे खुलफाए राशिदीन हैं उनके बारे में उन्होंने कहा है कि कुव्वतुल इल्म जो है इसका सरचश्मा यानी इसकी एक एग्जांपल जो हमारे सामने आती है वो हज़रत अली रज़ी अल्लाह ताला अन्हु की है कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इल्म, मैं इल्म का शहर हूँ और अली उसका दरवाज़ा है। तो ये कुव्वतुल इल्म जो है ये इनमें बदरजा कमाल मौजूद थी। फिर कुव्वतुल ग़ज़ब जो है, जो कि शुजात है, वो हज़रत अबू बकर सिद्दीक के लिए मखसूस की गई है कि उन्होंने जैसे अपने गुस्से को और अपने गज़ब को कंट्रोल करके मुसलमान उम्मत को एक सही रास्ते पे लगाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के विसाल के बाद, तो उनकी शुजात की मिसाल नहीं मिलती है। इसके बाद जो कुव्वत इफ़त या कुव्वत शहवा जो है, जिसे इफ़त तो ज़ाहिर है हज़रत उस्मान का तो लक़ब ही अफ़ान बन गया था, इनके बारे में हदीस है हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि उस्मान की इफ़त से फरिश्ते भी शर्माते हैं और उनकी खिलवत में जाने से वो शर्माते हैं क्योंकि वो इतनी ज्यादा उनमें इफ़त है और इतनी हया है। और उसके बाद अदल है, तो ये बदरजे अतम जिस खलीफा में मौजूद था अदल, वो हज़रत उमर फारूक रज़ी अल्लाह ताला अन्हु हैं। तो ये चार मिसालें यानी ये इनके कैरेक्टर्स हैं और ये चार मिसालें जो हैं हज़रत अली, हज़रत अबू बकर सिद्दीक, हज़रत उमर, हज़रत अली और हज़रत उस्मान और हज़रत अली, ये यानी कि एक इनकी मिसालें हैं, इनकी ज़िंदगी हमें स्टडी करनी चाहिए कि हम अपने किरदार में कैसे ये चीज़ें पैदा कर सकते हैं, क्योंकि ये चार जो क्वालिटी हैं, ये उम्महातुल फ़ज़ाइल जो हैं, ये सब गज़ब को कंट्रोल करने के लिए हैं, गुस्से को कंट्रोल करने के लिए हैं और इनके बग़ैर सिरात मुस्तकीम पे कायम रहना बहुत मुश्किल है। सिरात मुस्तकीम ही हमारा कुरान और सुन्नत है। फिर मैं आपको इसमें मैंने आपको एक चार्ट भेजा है तो इस लेक्चर के साथ भेजूंगी, जिसमें हमारे उम्मत वस्त होने के लिए हिकमत, शुजात और इफ़त और अदल बहुत ज़रूरी हैं और इनका यानी कि इनका बैलेंस में होना भी बहुत ज़रूरी है। जैसे अगर इफ़त बहुत ज़्यादा हो जाए, एक इंसान इतना ज़्यादा यानी कि वो शहवात पे कंट्रोल करे और वो जायज़ जगह पे भी ना इस्तेमाल करे तो वो राहिब बन जाएगा और इस्लाम में रहबानियत की इजाज़त नहीं है। लेकिन अगर इफ़त जो है वो कम हो जाए तो वो फहाशी और बदकारी की शक्ल में ज़ाहिर होती है। इसी तरह अगर अदल की जो फीलिंग है वो हद से ज़्यादा बढ़ जाए, ये जो हमारे उलमा हैं जो हर चीज़ पर फतवे लगाते हैं और वो जो शरीयत के जो क़वानीन हैं जो हर जिनका वहाँ इतलाक नहीं भी होता वहाँ पे वो ज़बरदस्ती लगाए जाते हैं, तो अदल की ज़्यादती जो है वो सख्ती और दुरुस्ती बन जाती है और लोग दीन से बेजार होने लगते हैं। इसी तरह अदल अगर कम हो जाए तो फिर वो जुल्म और मुआशी इस्तेसाल बन जाता है और उससे भी परहेज़ करना चाहिए। ठीक है जी, तो इमाम रागिब अल अस्फहानी का बड़ा खूबसूरत एक कॉल है और वो कहते हैं कि जहाँ मोहब्बत होती है वहाँ अदल की ज़रूरत नहीं होती, यानी कि मोमिन का दिल जो है वो रहम से भरा होना चाहिए, चूँकि उसकी रूह में, उसके दिल में ईमान है तो उसका दिल नरम होता है, उसके दिल में रहमत होती है और जिस दिल में रहमत होती है वो जुल्म ज़्यादती को नहीं होते हुए देख सकता और वो हर सूरत में जो जालिम है उसका उसने मुकाबला करना है और जो मजलूम है उसके लिए उसके दिल में रहमत होती है। और ये भी एक बड़ी इंटरेस्टिंग बात यहाँ बताई गई है जो गुस्से के माखज समझाए गए हैं इमाम शेख हमजा यूसुफ ने, कि गुस्से के चार बड़े माखज हैं और गुस्से की चार बड़ी रीजंस हैं। नंबर एक तो बुनियादी ज़रूरियात की कमी की वजह से गुस्सा आना है, जैसे खुराक नहीं है, तहफ़्फ़ुज़ सिक्योरिटी और सेफ्टी नहीं है, किसी के पास डिसेंट रहने की जगह नहीं है, तो फिर इंसान एक खौफ महसूस करता है, एक इनसिक्योरिटी उसमें आ जाती है जो गुस्से की सूरत में बाहर निकलती है और ये जायज़ गुस्सा है। उसके बाद एक इंसान की इज्जत और हमीयत जब चैलेंज की जाती है, मसलन लोग उसका मजाक उड़ाते हैं, उसे घटिया समझते हैं, तो फिर ये एक जुल्म है और इस पर भी इंसान जो है वो गुस्से से ही रिएक्ट करता है। जो भी गैरतमंद इंसान है वो गुस्से से रिएक्ट करेगा और ये भी ठीक है। تیسرے قسم کا جو غصہ ہے وہ ہے کسی کام کے رد عمل میں غصہ کرنا، کسی بات پہ ریئیکشن دینا، جس کو ہم ریئیکٹو اینگر کہتے ہیں، اور یہ بہت کم صورتوں میں جسٹیفائڈ ہوتا ہے. ہمیشہ ریئیکشن دینے سے پہلے آپ نے غصہ کنٹرول کرنا ہے، جس کے لیے حضور صلی اللہ علیہ وسلم نے کہا ہے کہ جب سخت غصہ آ جائے تو اگر کھڑے ہو تو بیٹھ جاؤ، اور اگر بیٹھے ہو تو لیٹ جاؤ، اور ٹھنڈا پانی پیو یا وضو کرو، چہرے پہ ٹھنڈا پانی ڈالو، جس سے وہ غصہ کم ہو جائے گا. دیکھیں بڑے سب یہ کہتے ہیں کہ کبھی بھی غصے کی صورت میں کوئی فیصلہ نہ کرو، کیونکہ جوش سے ابلتا ہوا پانی یا جوش سے اٹھتی ہوئی لہریں جو ہیں وہ عقل کو ڈھانپ لیتی ہیں، اور انسان اس وقت صحیح فیصلہ کرنے کے قابل نہیں رہتا. تو ریئیکٹو اینگر جو ہے ہمیشہ اسے کنٹرول کر کے فیصلہ کرنا ہے. اور چوتھا جو ریزن بتایا گیا غصے کا، وہ زن زر اور زمین کی غیرت ہے، اور وہ آلموسٹ آلویز وہ غلط ہوتا ہے، اور اس کے غصے میں انسان جو فیصلے کرتا ہے وہ اکثر غلط ہوتے ہیں. ٹھیک ہے جی، تو غصے کے جو علاج بتائے ہیں امام مولود نے بتائے ہیں، میں نے آپ کو شروع میں بھی بتایا تھا، سب سے پہلے تو عاجزی، مخلوق کا اور خالق کا ادب کرنا اور دل میں عاجزی رکھنا، اپنے آپ کو عاجز سمجھنا. اس کے بعد یہ جاننا کہ ساری دنیا، ساری کائنات میں جو کچھ چل رہا ہے وہ اللہ کی رضا سے ہے، اور اللہ کی رضا کے بغیر کچھ بھی نہیں ہو سکتا. ہمارے ریئیکشن دینے کا کوئی اس میں نہ فائدہ ہے اور نہ اس کی ضرورت ہے. پھر ہے سخت غصہ جب آپ فیس کرتے ہیں تو اس کو بھلانا، اس کو صفحہ کہتے ہیں، یعنی کہ ایک بری بات جب آپ کے سامنے کوئی کرتا ہے تو اس کو کوشش کریں کہ بھلا دیں، کیونکہ یہ بہت بڑی ایک کوالٹی ہے جو احسان کا حصہ ہے. دوسرا صفحہ سے بھی بڑا جو ہے وہ ہے عفوہ. ہم رمضان میں دعا کرتے ہیں نا، اللہم انک عفو کریم تحب العفو فاعف عنی، اے اللہ تو سب سے بڑا معاف کرنے والا، سب سے زیادہ تکریم والا، جو معاف کرنے والا ہے، تو معاف کرنے سے تو محبت رکھتا ہے، بس مجھے معاف کر دے. عفو جو ہم مانگتے ہیں وہ ہے مٹا دینا، یعنی کسی کا غصہ دیکھنا، کسی کی زیادتی دیکھنا، اور اسے اپنے ذہن سے اور اپنے دل سے مٹا دینا، اور اسے کھلے دل سے معاف کر دینا، یہ بھی غصے کا ایک علاج ہے. پھر حدیث میں ہے کہ تم اللہ، جب تم شیطان کو دیکھو تو اس سے اللہ کی پناہ مانگو. ٹھیک ہے نا جی، کہ شیطان سے پناہ مانگنی ہے تو غصے کی صورت میں فوراً اعوذ باللہ من الشیطان الرجیم پڑھنا چاہیے. پھر حدیث میں ہمیں سمجھایا گیا ہے کہ پانی پیو، کھڑے ہو تو بیٹھ جاؤ، بیٹھے ہو تو لیٹے ہو، یا وضو کرو، یعنی پانی کے قریب آپ چلے جائیں، وہ ہیٹ جو ہے اسے کم کرنے کی کوشش کریں. اور پھر یہ یاد رکھیں کہ احسان اور صبر کے درجے جو ہیں وہ اللہ تعالیٰ انہی کو دیتا ہے جو غصہ دیکھ کر اور کسی کی سخت بات کو دیکھ کر اسے اللہ کے لیے معاف کرتے ہیں. حدیث میں ہے کہ اللہ کے میں، یہ حضور صلی اللہ علیہ وسلم اپنے لیے کہہ رہے ہیں کہ میں جنت کے بیچ میں گھر کا وعدہ اس کے لیے کرتا ہوں جو اللہ کی خاطر ایک جھگڑا چھوڑ دے، خواہ وہ حق پر ہی ہو، خواہ وہ ٹھیک کہہ رہا ہو. ٹھیک ہے جی، تو یہ غصہ جو ہے نا، اس سے اللہ تعالی ہم سب کو بچنے کی توفیق عطا فرمائے، کیونکہ جب تک غصے پہ کنٹرول نہیں ہوگا دل کی کسی بیماری کا علاج ممکن نہیں ہے. یہ بہت ہی ایک ملٹی ڈائمینشنل بیماری ہے، اور بہت ہی ایک لمحاتی ریئیکشن ہے، جسے اس سے پہلے کہ ہم جسے کنٹرول کریں وہ ہمیں کنٹرول کر لیتا ہے. تو اس کے لیے مسلسل ہوشیار رہنا بہت ضروری ہے. اور یہ یاد رکھیں کہ جو لوگ اللہ کی راہ پہ گامزن ہوتے ہیں، سب سے زیادہ شیطان جو ہے وہ ان کی ٹوہ میں ہوتا ہے، اور وہ ان کو غصہ دلاتا ہے. وہ یہ کہتا ہے کہ اے میرے پروردگار، اے اللہ، میں تیرے راستوں پر بیٹھوں گا، یعنی جو راستے تجھ تک آتے ہیں. تو یہ ہر اس آدمی کا، ہر اس مومن کا راستہ ہے جو اللہ تک پہنچنا چاہتا ہے. یہ ہمارا پیوریفیکیشن کا راستہ، یہ تزکیے کا راستہ، یہ وہی راستہ ہے جس پہ شیطان بیٹھا ہمارا انتظار کر رہا ہوتا ہے. اور اس کا سب سے کاری وار جو ہے، اور سب سے آسانی سے چلنے والا وار جو ہے، وہ یہ ہے کہ وہ ہمیں غصہ دلا دیتا ہے. تو کافی سیریس ٹاپک ہے، کافی ہیوی ٹاپک ہے، اور اس میں کافی اختصار میں نے کیا ہے، کافی باتیں میں نے کاٹی ہیں. اللہ کرے کہ آپ کو میری بات سمجھ آ جائے، اللہ کرے آپ بھی میری طرح اس بات پہ راضی ہو جائیں کہ غصہ ہماری بہت بڑی کمزوری ہے، اور اللہ ہمیں اس سے بچنے کی توفیق عطا فرمائے. اینڈ میں ایک لائٹ سی مزے کی میں آپ کو حدیث سنا دیتی ہوں. کہ ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم قریشی عورتوں کو قرآن پڑھا رہے تھے، مکہ میں ہی تھے، اور یہ وہ زمانہ تھا جب ابھی پردے کے احکامات نہیں آئے تھے، تو وہ خواتین وہاں بیٹھی ہوئی تھیں کہ اتنے میں حضرت عمر رضی اللہ تعالیٰ عنہ اندر آئے، اور جب وہ اندر آئے تو وہ عورتیں اٹھ کے دوسرے کمرے میں بھاگ گئیں، اٹھ کے وہاں سے چلی گئیں، تو رسول اللہ صلی اللہ علیہ وسلم مسکرائے اور انہوں نے حضرت عمر کو دیکھا، حضرت عمر نے کہا کہ یا رسول اللہ کیا ہوا، تو حضور صلی اللہ علیہ وسلم نے کہا کہ یہ عورتیں قریشی عورتیں جو ہیں تمہیں دیکھ کے بھاگ گئی ہیں، تمہیں دیکھ کے یہ ڈر گئی ہیں. اس کے بعد جب حضرت عمر نے جو بات کرنی تھی وہ کر کے چلے گئے، تو وہ عورتیں واپس نکل آئیں اور رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے بیٹھ گئیں، تو حضور صلی اللہ علیہ وسلم نے ان کو کہا کہ تم عمر کو دیکھ کر کیوں بھاگ گئیں، تو ان عورتوں نے کہا کہ یا رسول اللہ آپ بہت نرم ہیں اور آپ ہم سے ہماری بات بھی سمجھتے ہیں، اور ہم حضرت عمر سے بہت ڈرتے ہیں، یہ بہت سخت ہیں اور ان میں غضب بہت ہے، ان میں غصہ بہت ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے مسکرا کے فرمایا کہ دیکھو عمر جس راستے پر ہوتے ہیں اس راستے پہ شیطان نہیں چل سکتا، وہ دوسرا راستہ پکڑ لیتا ہے. یعنی یہ ایک ایسا غصہ ہے جو دین کے لیے ہے، جو دین کی غیرت اور حمیت کے لیے ہے. اور حضرت عمر رضی اللہ تعالیٰ عنہ نے دو ایسے امور کی دعائیں مانگی ہیں جس کے بعد قرآن کی آیات نازل ہوئی ہیں، ان میں سے ایک شراب کی حرمت ہے جس کے لیے آپ نے دعا کی تھی کہ یا اللہ اس کی حرمت نازل کر دے کہ اس نحوست سے ہماری جان چھوٹ جائے، اور دوسرا جو انہوں نے دعا کی تھی وہ تھی پردے کی، کہ اللہ کی طرف سے عورتوں کے لیے ایک ڈریس کوڈ نازل ہو کہ ہمارا معاشرہ زیادہ پاکیزہ اور اچھا بنے. تو یہ یعنی ان کا غصہ جو تھا، وہ عورتیں جس وجہ سے ڈر رہی تھیں وہ ایک ان کی فیلنگ تھی، لیکن ایسے غصے ہیں جو ہمارے دین کے لیے بہت قیمتی ہیں. تو اللہ تعالی ہمیں اچھے اور برے غصے میں تمیز کرنے کی بھی توفیق عطا فرمائے، اور ہمارے دلوں کو اپنی محبت کے گہوارے بنا دے. آمین ثم آمین.